الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج جمعرات ہے اور جمعرات کے دن ہمارے ہاں کتاب اوقات جو شاہ اسماعیل شہید رحمۃ اللہ علیہ کی شعر آفاق کتاب ہے اس کی کچھ تشریحات کی جاتی ہیں. بہت ہی اہم کتاب ہے لیکن چونکہ پرانی طرز کے لکھی ہوئی ہے لہذا اس کو جدید طرز میں لکھنے کی ضرورت پڑ رہی ہے. آج اصل میں ایک بحث چل رہی ہے ارادہ کے بارے میں، ایجاب اور اختیار کہ کتنا مطلب اختیار حاصل ہے اور کتنا مطلب انسان کے لیے کچھ کرنا واجب ہوتا ہے، یعنی کچھ جتنا اختیار ہو کتنا اختیار ہو کتنا بے اختیار ہے آپ کہہ سکتے ہیں، یہ بات ہے. تو کافی ساری باتیں ہوئی ہیں جس میں تقدیر کا ذکر بھی آیا ہے اور آج بھی آئے گا انشاءاللہ، لیکن یہ بات چونکہ کافی گنجلک ہے لہذا بہت محتاط انداز میں انسان آگے بڑھتا ہے کہ کہیں کوئی بات زبان سے ایسی نہ نکلے جو کہ انسان کو خطرے میں ڈال دے. اس وجہ سے بنیادیں باقاعدہ بنائی جاتی ہیں کسی چیز کی، جیسے آج لفظ قدرت کی تشریح بتائی جا رہی ہے. آخر یہ قدرت کس چیز کو کہتے ہیں؟ جب ہم کہتے ہیں کوئی چیز کوئی قادر ہے تو اس کا مطلب کیا ہے، قادر نہیں ہے تو کیا ہے، اس کی تشریح. کیونکہ ارادہ کے لیے قدرت کا ہونا ضروری ہے تو اس وجہ سے قدرت کی تشریح لازمی ہے. اب قدرت جیسے مثال کے طور پر بعض چیز ایسی ہوتے ہیں نا جو براہ راست اس کی تشریح نہیں ہو سکتی، البتہ انڈائریکٹلی آدمی کر سکتا ہے. مثلا وقت کی آپ کیا تشریح کر، وقت کیا چیز ہے؟ ہاں جی بتائیں، واٹ از ٹائم؟ مطلب یہ کہ کام کے لحاظ سے، زمان کے لحاظ سے، مطلب مختلف چیزوں کے لحاظ سے آپ اس کی تشریح کریں گے. کیونکہ ڈیفینیشن کا ڈیفینیشن یہ ہے کہ آپ اس میں جو لفظ استعمال کریں گے تو وہ پہلے سے معلوم ہو، یعنی اس کی تشریح ہو چکی ہو، اس کا ڈیفینیشن ہو چکا ہو، تو پھر آپ مطلب بات کر لیں، ورنہ پھر نہیں کر سکتے. اگر وہی چیز دوبارہ تو لوپ بن جائے گا، اگر اسی چیز کو دوبارہ آپ استعمال کر رہے ہیں تو وہ لوپ بن جائے گا. ہاں جی، پھر اس کا کیا مطلب، پھر اس کا کیا مطلب ہے؟ تو یہ مشکل ہو جاتا ہے. آپ کا فزکس ہے؟ اچھا کیمسٹری ہے، چلو آپ کا بھی اس چیز سے واسطہ تو ہے. ہاں جی، ایک دفعہ میرے دوست تھے دو، ایک فزکس تھے اور کیمسٹ تھے، تو ابھی مطلب ہم ویسے ہی پیاس جو سی این ایس سے کوالیفائی ہوئے تھے تو میں بطور ٹیچر تھا، وہ کسی اور پروجیکٹس میں کام کر رہے تھے، ویسے آئے تھے میرے ساتھ ملنے کے لیے. تو میں نے ویسے ان کو چیڑنے کے لیے کہا کہ واٹ از ڈفرنس بٹوین فزکس اینڈ کیمسٹری، ایک فزکس تھا اور کیمسٹ ایک کیمسٹ تھے. یقین کیجیے وہ نہیں متفق ہو سکے، نہیں کر سکے. وٹ از ڈفرنس بٹوین فزکس اینڈ کیمسٹری؟ ہاں جی، اب جیسے کرتے میں اس پہ پھر اعتراض کرتا ہوں کہ پھر یہ کیا چیز ہے. بس فزیکل کیمسٹری بھی ہوتی ہے، کیمیکل فزکس بھی ہوتی ہے، اب بتاؤ. ہاں جی بتائیں، نہیں بتا تو پھر کدھر ہے؟ اب کیمیکل فزکس جو ہے یہ فزکس کا شعبہ ہے نا، کیمیکل فزکس، اور فزیکل کیمسٹری کیمسٹری کا شعبہ ہے. ہاں جی، تو فزیکل کیمسٹری میں کیا مطلب گویا کہ فزکس کی چیزیں انوالو ہوتی ہیں، اور کیمیکل فزکس میں کیمسٹری کی چیزیں فزکس میں انوالو ہوتی ہیں، تو پھر فرق کیسے کریں گے؟ تو وہ نہیں کر سکے. تو اس کا مطلب یہ کہ بعض بنیادی چیزیں جب اٹھائی جاتی ہیں نا تو پھر اس میں کافی کچھ غور و حوص کرنا پڑتا ہے کہ آخر وہ چیز ہے کیا. ہاں جی، تو ڈسکشن जब होती है तो फिर इसके कुछ मुबादी होते हैं, उन मुबादी को डिस्कस किया जाता है। जब तक उन मुबादी को आप नहीं समझते बेसिक चीज़ें, तो वो उस वक्त तक आप जो है ना, मतलब है कि वो उस पे फर्दर जो डेवलप चीज़ें हैं वो नहीं समझ सकते। तो लफ्ज़ कुदरत की तशरीह, अब देखें हम इसको इनडायरेक्टली करें, चीज़ें अज़दाद से पहचानी जाती है, चीज़ें अज़दाद से पहचानी जाती है, इसलिए हम भी इसके ज़िद यानी गैर कादर होने से कुदरत का मफ़हूम लेंगे। आज कुदरत न होने की कई वजूहत हो सकते हैं, मसलन बाज़ चीज़ें ऐसी हो सकती है जिनके सुदूर की सलाहियत बाज़ फ़ाइल क़ुव्वतों में नहीं पाई जाती, मसलन रोशनी का सुदूर कोयले से नहीं, हयात वाली चीज़ों का सुदूर जमादी चीज़ों से नहीं। दोम, बाद दफा सलाहियत तो होती है लेकिन अक्स की किसी शर्त की कमी होती है, मसलन अनपढ़ आदमी लिख नहीं सकता, इसका मतलब ये नहीं कि वो अगर पढ़ा लिखा होता तो फिर भी ना लिख सकता, लेकिन सिर्फ उसका पढ़ा लिखा न होना इसकी कमजोरी है जिसकी वजह से अब नहीं लिख सकता। मैं अक्सर देखता था अपने गांव में बड़े बूढ़े लोग जो होते थे, जब मैं उनके साथ में डिस्कशन करता ना तो मैं हैरान हो जाता कि वो कितने जहीन लोग हैं, लेकिन सिर्फ अनपढ़ होने की वजह से उनकी रसाई उन चीज़ों तक नहीं होती थी, वरना वो ऐसी ऐसी बातें करते थे आदमी हैरान हो जाता। तो इसका मतलब है कि उनको सिर्फ मौका नहीं मिला, मौका नहीं मिला, वरना अगर उनको मौका मिलता तो ये भी बड़े मशाहिर मतलब जो है ना वो काफ़ी कुछ कर चुके होते। कभी उस खास काम की तरफ मेलान नहीं होता जिसकी वजह से महरूमी होती है, मसलन या उसके मुनाफे से बेखबरी होती है, तभी सुस्ती लाजम आ जाती है वगैरह, या इन मलकात से में से जो इस काम में मतलूब आरी होते हैं, या वो आलात व असबाब न रखते हो या कम हो जिनकी इस काम में ज़रूरत होती है। मसलन बीमार आदमी तेज़ नहीं चल सकता, तो उसका मतलब ये है कि अगर सेहतमंद हो तो फिर भी तेज़ नहीं चल सकता, तो एक आरजी चीज़ है। या किसी रुकावट की वजह से कोई काम करने से कोई माजूर हो, या कभी आलात में रुकावट हो सकती है, और कभी जिन चीज़ों पर काम करना होता है इनमें मसला हो सकता है। हाँ जी, ये सारे असबाब इज्ज़ के हैं, आजिज़ी। हाँ जी, इसके मुकाबले में कमाल है, और जिसमें ये हो वो कामिल कहलाता है, इसमें मंदरजा बाला बातों का होना ज़रूरी है, जिंदा हो, आलिम हो, हकीम हो, दानिशमंद हो, बुरी चीज़ों को नापसंद करता हो, बेहतरीन मलकात और सलीकों का मालिक हो, उसके सारे आलात दुरुस्त सही सालम हो, मादा में हर किस्म का तसरुफ कर सकता हो, उसकी सलाहियतों का अदल बदल कर सकता हो, नीज कोई रुकावट हो तो दूर कर सकता हो। तो गोया कि हमें पता चल गया कुदरत की कौन सी चीज़ें हैं, भले तमाम चीज़ें अगर हों तो फिर वो कादर होगा ना, यानी गोया कि इज्ज़ का न होना कुदरत है, कमाल। उस पर जो है ना मतलब ये कि वो तो अब लेकिन उसकी मजीद तशरीह की ज़रूरत है, एक चीज़ का तो पता चल गया, सिर्फ अभी एक चीज़ का पता चला है। हाँ जी, मुमकिन यानी जिसका वजूद और अदम दोनों बराबर हो, मुमकिन एक होता है वाजिब और एक होता है मुमकिन, वाजिब जो है ना मतलब ये कि वो बजाय तो खुद मौजूद, और मुमकिन ये होता है कि वो मुमकिन उसको कहता है कि वो मौजूद भी हो सकता है और मौजूद नहीं भी हो सकता है, दोनों सूरतों में सब्जेक्ट टू कंडीशन होता है, अगर उसके मौजूद की कंडीशन पूरे हो जाए तो मौजूद हो जाएगा, और अगर उसकी पूरी कंडीशन पूरी नहीं हुई तो ज़ाहिर मतलब है कि वो मौजूद नहीं रहेगा। तो मौजूदगी तब होती है जब इसकी मौजूद न होने के सारे असबाब खत्म हो जाए, ठीक है ना, जब उसकी मौजूदगी न होने के सारे असबाब खत्म हो जाए फिर हम कहते हैं ये मौजूद है, वरना किसी भी सबब से वो गैर मौजूद हो सकते हैं, जैसे अभी बताया ना मिसाल के तौर पर, मसलन मोमिन है काफिर है, मोमिन को आप मौजूद कह रहे हैं, काफिर को अब गैर मौजूद के, वैसे मैं मिसाल के तौर पे दे रहा हूँ, یہ گھنٹی بجے. مومن کو آپ موجود کہہ دیں, کافر کو غیر موجود کہہ دیں. اب ظاہر ہے مومن وہ ہے جس میں کفر کی کوئی چیز نہ پائی جائے. کیوں کفر کی کوئی ایک چیز بھی اس میں پائی گئی تو مومن نہیں ہے. ہاں جی, تو یہ والی بات ہے. تو اس میں اس طرح عدم کی کوئی بھی بات اس میں نہ ہو تو پھر وہ موجود ہو سکتا ہے, ورنہ پھر یہ ہے کہ وہ موجود نہیں ہوگا. ہاں جی, یا کریم, جب تک عدم کی ساری راہیں مسدود نہ ہو جاتی اس وقت تک وہ موجود نہیں ہو سکتا. یہ کیفیت اس میں جو پیدا ہوتی ہے کبھی تو فاعل کی خود اپنی ماہیت اور ذات سے وابستہ ہوتی ہے, کبھی وہ ایسا ہوتا ہے فاعل, اور کبھی فاعل کے وجود کے ساتھ, اور کبھی فاعل فلاں فلاں نوعیت کے ساتھ موجود ہوتا تب اس پر موقوف ہوتا ہے. اس طرح ممکن کہ وجوب کا مدار کبھی اس پر ہوتا ہے کہ فاعل میں علم کی صفت پائی جائے, کبھی بات دوسرے حالات سے. اب دیکھو نا, مطلب یہ کسی بھی حالت سے غیر موجود ہو سکتا ہے, ٹھیک ہے نا. یہ ارادے فاعل جن کے ساتھ ارادے کا تعلق ہے, یہ سے ممکنات ہے جن کا وجوب انہی حالات کے ساتھ وابستہ ہے, جیسے غصہ اور ڈر, جس پر تاری ہو اس کے چہرے کی سرخی زردی نمایاں ہوتی ہے. بس قدرت کے لفظ سے جو تعبیر کی جاتی ہے وہ دو باتوں پر مشتمل ہے. اب ذرا سمجھ میں آ گئی بات. قدرت جس کی مطلب وہ کی جاتی ہے وہ دو باتوں پر مشتمل ہے. ایک فاعل کا کامل ہونا اور فعل کا ارادے کے ساتھ وابستہ ہونا. فاعل اگر کامل نہیں ہے تو ظاہر مطلب قدرت نہیں ہے, اس میں وہ کمال نہیں ہے جس جو اس کے لیے ضروری ہے, تو فعل کا مطلب جانا وہ قدرت نہیں ہے. اور اگر فعل کامل تو ہے لیکن اس کے مطلب وہ خود بخود نہیں ہو رہا, بلکہ نہیں وہ اس کے ارادے سے کام نہیں ہو رہا بلکہ اضطراری طور پہ ہو رہا ہے, تو بھی قدرت کے اوپر منحصر نہیں ہے. کیوں, خود بخود کوئی کام ہو رہا ہے تو اس کے لیے ارادے کی ضرورت ہی نہیں ہے. ہاں جی, تو یعنی فاعل کامل بھی ہو لیکن فعل اضطراری طور پر, تو قدرت کا ظہور پر نہیں ہوا. اور فاعل ارادہ کرے لیکن اس میں کمال نہیں ہو تو قدرت پر نہیں ہوگی. تو اس وجہ سے ان دونوں چیزوں کا بیک وقت مطلب ہونا ضروری ہے. تو گویا کہ ہم نے قدرت کی بات ابھی کر لی, لیکن ابھی ہمیں مزید اس کے کچھ فرنٹیئرز کرنے پڑیں گے. یہ اصل میں یہاں تک میں نے اس کو ذرا جدید طرز پہ لکھا ہے, لیکن اس سے آگے ٹائم بیس چیزیں ہوتی ہیں نا, تو ٹائم ہمارے پاس اتنا نہیں تھا, تو باقی اس سے پڑھ لیں گے انشاءاللہ, پھر بعد میں اس کو لکھ لیں گے انشاءاللہ. اچھا, وہ یہ دو باتیں, یعنی فاعل کا کامل ہونا اور فعل کے ارادے کے ساتھ وابستہ ہونا, پھر کسی کام سے عاجز ہونا, عاجز اس کا بد مقابل جیسے کمال ہے, اس طرح فعل کے ارادہ کے ساتھ وابستہ ہونا اس کے مد مقابل صفت و کیفیت ہے, جیسے استرار و بے بسی کہتے ہیں. یعنی عجز کا نہ ہونا ضروری ہے اور اضطرار کا نہ ہونا ضروری ہے. ہاں جی, یعنی عجز کا نہ ہونا ضروری ہے اور اضطرار کا نہ ہونا ضروری ہے. اب دیکھو میں اس کو حرکت دیتا ہوں ہاتھ کو, تو یہ میں ارادے کے ساتھ کر رہا ہوں, لیکن میرا ہاتھ خود ہی اس طرح ہو رہا ہو جیسے وہ راشا ہوتا ہے, تو اس طرح کی کیفیت ہے. وہ میں ہاتھ اٹھا, وہ روکنا بھی چاہو تو نہیں روک سکتا, یہ خود بخود ہو رہا ہے. ہاں جی, تو اس کا مطلب استرار کا نہ ہونا اور عشق کا نہ ہونا, یہ قدرت کی بات ہے. اور اب سمجھنا چاہیے کہ مقدور ایک ہوتے قادر ہونا, ایک ہوتے مقدور ہونا. قادر قدرت کے ساتھ ہے, مقدور یعنی قدرت کا جس چیز کے تعلق ہوتا ہے یا وہ چیز جو زیر قدرت ہوتا ہے اس کو مقدور کہتے ہیں. یعنی جی مطلب یہ کہ یہ کہنا جس کے کرنے کی قدرت پائی جاتی ہے. ہاں جی, جس کے کرنے کی قدرت پائی جاتی ہے. اس کے متعلق یہ جو کہا جائے کہ ان کے دونوں پہلو عدم اور وجود سے قادر کو مساوی تعلق رکھتا ہے. ٹھیک ہے, وہ چاہے کرنا چاہے چاہے نہیں کرنا چاہے, دونوں اس کو آپشنز اویلیبل ہیں. یعنی تبھی ہوگا کہ مطلب اس کے پہلے وجود میں نہیں ہے لیکن اس کو وجود میں لانے کے لیے اس کے پاس قدرت ہے, اس قدرت کو استعمال کرے گا ارادہ کر کے تو چیز عدم سے وجود میں آ جائے گا. بجائے خود یہ بھی درست ہے, اور قادر سے صادر ہونے والے افعال میں وجوب کا رنگ جو چونکہ پیدا ہو جاتا ہے, یعنی مطلب وہ عدم ختم ہوتا ہے تو وجوب کا رنگ آ جاتا ہے نا, اس لیے قادر کے افعال کو ایجابی افعال قرار دینا بھی صحیح ہے. یعنی جس وقت وہ موجود کی آ گئی تو ایجاب تو ہو گیا, کیونکہ چیز جب موجود ہو گیا تو واجب ہو گیا. ہاں جی, لہذا یعنی ارادے سے ہوا ہے لیکن وجوب بھی اس فعل میں پایا جاتا ہے کیونکہ وجود میں آ گیا. اس لیے قادر کے افعال کو ایجابی افعال بھی قرار دینا صحیح ہے, دونوں میں قسم کی کوئی منافات نہیں, کیونکہ اس وقت آدمی کا ذہن ارادے سے قطع نظر کر کے فاعل اور اس کے فعل کی ایجابی مبادی کو پیش نظر رکھتا ہے, اور یہ اس قسم کی بات ہے جو منطق کی مشہور ہے. یعنی کہتے ہیں کہ دوام ضرورت سے عام ہے, یا قضیہ مطلقہ عامہ کے متعلق قضیہ منتشرہ سے وہ عام ہے. یعنی مطلب یہ ہے کہ ضرورت کبھی کبھی پڑتی ہے, دوام تو مستقل ہوتا ہے. ہاں جی, حالانکہ ہر وہ ممکن جو موجود ہوگا, خواہ اس کا وجود دوامی ہو یا کسی خاص وقت سے تعلق ہو, ظاہر ہے کہ اس کی علت تو ہمیشہ موجب ہی ہوگی, کیونکہ وجود تو اس کے وجود میں تو آ ہی گیا, تو موجب تو ہو گیا. یعنی عدم کی راہ کو بند کر کے وجود کے پہلو کو ترجیح دے گئی, یہ کھلی ہوئی بات ہے. اگر کہ اس علت کے ساتھ ساتھ جب اس ممکن کو وجود کو سوائے, تو اس وقت ناگزیر ہے کہ اس ممکن کے عدم کے متعلق بھی کہا جائے کہ اس کا عدم ممنوع اور ممتنع ہے. اب مطلب ہے کہ اس کا عدم ممکن نہیں ہے, ختم ہو گئی. جب وہ وجود میں آ گیا تو عدم ختم ہو گیا, بھائی جب روشنی آ گئی اندھیرا ختم ہو گیا. کیسے کہہ سکتے ہو کہ روشنی کے ساتھ اندھیرا جمع تو نہیں ہو سکتا, تو وجود کے ساتھ عدم کیسے جمع ہو سکتا ہے؟ آج وجود کے ساتھ تو عدم جمع نہیں ہو سکتا. سارے منطق کی بات ہے, منطق کی باتیں ایسی ہوتی ہیں. میں آپ کو کیا بتاؤں, جب ہم کمپیوٹر سیکھ رہے تھے نا پروگرامنگ, تو جو چیزیں ہم خود کرتے ہیں تو ہمیں اس پہ سوچنے کی ضرورت نہیں پڑتی. مثلا ایک سے لے کے دس تک میں اسے جمع کرتا ہوں, تین چھ چار دس پندرہ, بس وہ کر لیتے, مطلب جلدی اس طرح کر لیتے. لیکن جب کمپیوٹر کرتا ہے تو کیسے کرتا ہے پروگرامنگ میں؟ بالکل مطلب یہ کہ بچہ جیسے کرتا ہے نا, اس کو جیسے سکھایا جاتا ہے, کیونکہ وہ خود سے سوچ نہیں سکتا. کمپیوٹر کینٹ تھنک, کین اٹ تھنک؟ ہاں جی, کمپیوٹر کین اٹ تھنک. کمپیوٹر ایک بچے سے بھی زیادہ بے وقوف ہے. کمپیوٹر کو لوگوں نے سر پہ چڑھایا ہوا ہے, سمجھتے ہیں بس کمپیوٹر ہے. بلکہ پہلے ایسا ہوتا تھا جب نئے کمپیوٹر آئے تھے, کیونکہ ہم تو کمپیوٹر کے دور سے کے ساتھ پیدا ہوئے ہیں نا, یعنی ہم نے تو بلکہ کمپیوٹر کے ساتھ ترقی کی ہے. کمپیوٹر یہ ہم لوگ تقریباً گویا کہ 80 میں آئے ہیں نا, مطلب پیاس سے فارغ ہوئے, تو اس وقت پی ڈی پی 11 سسٹم بہت کروڈ سسٹم تھا وہ, یہاں پر مطلب تھا مین فریم, اور یہ XT نہیں تھے. یہ بہت بات کی بات ہے, یہ میں 1987 سے جب واپس آیا تھا تو میں نے XT ادھر دیکھا تھا, جرمنی میں دیکھا تھا. تو یہاں میں اپنے ساتھ ایک فلاپی پہ لایا تھا پروگرام, تو میں پڑا اپنے آپ کو کور تیر بس کے نخان سمجھ جاتا کہ میرے پاس بہت بڑی چیز ہے. ہاں جی, تو وہ اس وقت مطلب چیزیں ایوالو ہو رہی تھی. تو کمپیوٹر نہیں آیا, تو کمپیوٹر کے ذریعے جب بجلی کے بل ہوتے تھے نا, تو اس میں اگر کوئی خامی ہوتی کہتی کمپیوٹر کے ساتھ بنا ہوا ہے. بھائی کمپیوٹر کے ساتھ بنے ہوئے تو کیا ہو گیا, ہمیں تو پتہ تھا. بلکہ میں نے اپنے طلب کلاس فیلوز کو یہ بات بتائی تھی کہ بھائی کمپیوٹر پروگرامنگ میں آپ خود غلطی کر لے تو وہ تو وہ غلطی نکالے گا. آپ کوئی چیز درمیان میں ایسے دے کے तो फिर जितना निकालोगे गलत ही निकाले। कि कंप्यूटर से निकलना इस बात के सही सही होने तो जरूरी नहीं है कि जो कंप्यूटर से निकलेगा तो वही जरूर होगा। एक बात प्रोग्रामिंग में गलती हो सकती है, दूसरी बात यह कि आपने जो इनपुट दिया है वो गलत हो सकता है। हाँ जी, आप अगर डेटा गलत दें तो कंप्यूटर तो ये नहीं बता सकता आपको मैंने डेटा गलत दिया। हाँ, अगर आपने प्रोग्रामिंग ऐसे की है कि वो आपको चेक कर सकता हो और वो चेक आपने सोचा होगा, हाँ जी, तो फिर वो चेक करके बताएगा कि भाई डेटा आपने गलत दिया। अमेरिका में गया था 1984 में, उन दिनों ये एटीएम मशीनें उधर आई थी, यानी यहाँ तो खैर बहुत बाद बाद में आई है ना, लेकिन वहाँ आ चुकी थी। तो मेरे वहाँ पर गांव के आदमी थे, वो कहते हैं कि मैं अपने कार्ड उसको दिया ना तो मुझसे वो पासवर्ड जो था ना वो मतलब याद नहीं था, तो मैंने एक दफ़ा दिया तो गलत हो गया, तो दूसरी दफ़ा दिया तो भी गलत हो गया, तो तीसरी दफ़ा उसने पकड़ लिया। उसको दिया था कि अगर 3 दफा गलत दिया तो उसका मतलब कोई और कैश कर रहा है। हाँ जी, तो वो बैंक वाला उसको पकड़ लेता, तो फिर बैंक बाकायदा कोई जाता और फिर उसके अप्लाई करता और वो तमाम कवायफ चेक करके फिर कहते कि अच्छा ठीक है आपका कार्ड है, तो फिर जो है ना आपको देता वरना गया। तो मुझे अपनी कहानी सुनाते कि मेरे साथ ऐसा हुआ है। अब तो यहाँ पर भी होता है, आज मतलब यहाँ पर ये चीज़ होती है। तो मतलब ये है कि कंप्यूटर जो है अगर आपने कोई चीज़ उसको दिए तो वो तो करेगा, वरना ज़ाहिर मतलब ये तो कुछ भी नहीं कर सकता। तो उसमें ये है कि हम कैसे जमा करते थे, भाई सम को 0 करार दो, सम 0 है। अब सम के साथ आप इस तरह करो कि पहले उसके साथ 1 जमा कर दो, अब उसमें अब सम जो है ना 0 नहीं है, सम 1 हो गया, क्योंकि 0 जमा 1 मसावी 1। अब उसके बाद लूप चला देना लूप, तो मतलब यह है कि लूप में यह है कि 1 2 3 4 5 6 7 8 9 10 तक चला दो, तो बारी बारी बढ़ेगा 1। तो अब 1 तो आपने कर लिया, तो उसके बाद अब 2 आएगा, तो सम मसावी है सम जमा 2। तो ये 1 चूंकि आ गया था तो 1 जमा 2 मसावी 3, अब सम 3 है। अब हम में कहते हैं क्या कर रहे हैं हम भाई, ये तो हमें तो बिल्कुल अंडरस्टूड लगता था ना कि भाई ये तो इसमें क्या कर रहे हैं हम, लेकिन हमें बाकायदा ये सारी चीजें देनी होती थी, वरना कंप्यूटर क्या जान सकता। तो इसका मतलब ये है कि ये जो चीज़ें होती हैं मतलब जैसे मतलब ये है कि उसका अदम ममनू और मुमतने होता है। बहरहाल ऐसी चीज़ जो मौजूद हो चुकी है उसके मुताबिक जो कहा जाए कि इसका मादूम होना जायज़ है, ये हुक्म तरकीब में इस मुमकिन मौजूद की इल्लत से कत नज़र करने की वजह से ही लगाया जाता है। बहरहाल सिफत कुदरत के मुताबिक मेरा ख्याल था वो तो यही है, बाकी इलम कलाम वालों में इस सिफत कुदरत के मुताबिक ये बात आमतौर से मशहूर है कि दो पहलू जो वाक्य में बाहम मसावी और बाहम बराबर हो, इनमें से कोई एक पहलू बग़ैर इजाब और रुझानी कैफियत के जिस सिफत से सादर हो, इस सिफत को सिफत कुदरत कहते हैं। यानी मतलब यह है कि आप अपने इरादे के साथ इसको कर दें बग़ैर इजाब के, यानी आप कह सकते हैं जब वो वजूद में आ जाएगा फिर तो वाजिब है, लेकिन वजूद में नहीं आया तो आप किसी कोई इरादे से वजूद में लाएगा ना, तो उसको कुदरत कहते हैं। जैसे क्या है कि फाइल का कामिल होना और साथ इरादे का होना, ये दोनों चीज़ें मतलब आई थी। तो ज़ाहिर है मतलब जब काम अभी हुआ नहीं, यानी अभी अदम है, तो अदम से जब वजूद में वापस को लाएंगे तो उसके लिए इरादे की ज़रूरत है, इरादे की ज़रूरत है, और फाइल का मुख्तार होना भी, यानी मतलब कादर होना भी ज़रूरी है। अच्छा, कुदरत की इस मशहूर कलामी तारीफ में अलावा इस नक्स के जिसका जिक्र पहले भी गुजरा है, वजूब का रंग जब तक पैदा नहीं होगा मुमकिन का सदूर हो ही नहीं सकता, वजूब का रंग जब तक पैदा नहीं होगा मुमकिन का सदूर हो ही नहीं सकता। यहाँ मैं ये कहना चाहता हूँ कि जो कुछ भी कहा गया मुतकलमिन की सिर्फ इस्तला है, यानी कुदरत के लफ्ज़ की तशरीह मुतकलमिन की खुद साख्ता तशरीह है। कुल ये बात है कि शरी अल्फाज जो दरहकीकत खालिस अरब की ज़ुबान کے محاوروں کے تمام استعمال کیے, ان الفاظ کو متکلمین کی ان خود ساختہ سے پیغام ہے, چل نہیں رہا, چلے گیا. اچھا, تو میں کیا بات کر رہا تھا؟ قدرت کی اس مشہور کلامی تعریف میں علاوہ اس نقص کے جس کا ذکر پہلے بھی گزرا ہے, یعنی واجب وجوب کا رنگ جب تک پیدا نہیں ہوگا ممکن کا صدور ہو ہی نہیں سکتا. یہاں میں کہنا چاہتا ہوں کہ جو کچھ بھی کہا گیا متکلمین کی صرف اصطلاح ہے, یعنی قدرت کے لفظ کی تشریح ان متکلمین کی ایک خود ساختہ تشریح ہے. کھلی بات ہے کہ شرعی الفاظ جو در حقیقت خالص عرب کی زبان کے محاور کے مطابق استعمال کیے, ان الفاظ کو متکلمین کے خود ساختہ اصطلاحوں پر منطبق کرنا قطعاً غیر ضروری ہے. آخر میں پوچھتا ہوں کہ آدمی جس کے ارادی افعال ظاہر ہے یا راضی کے پیش نظر رکھ کر کیے جاتے ہیں, یعنی معلل بے راز ہوتے ہیں, یعنی کوئی بھی کام انسان کرتا ہے تو اس کو کوئی مقصد ہوتا ہے, بغیر مقصد کے تو کوئی کام نہیں کرتا نا کوئی. میں اگر یہاں بیٹھا ہوں تو کسی مقصد سے بیٹھا ہوں نا, اور آپ جب سن رہے ہیں تو اپنے کسی مقصد سے سن رہے ہیں, کیونکہ بے مقصد تو کوئی کام نہیں کر سکتا. ہاں جی, یعنی جس کو جو بے مقصد بھی نظر آتے ہیں وہ بھی ان کا بھی کوئی مقصد ہوتا ہے. بس ان سے پوچھتے کیا کہے تھے, ٹائم کل کر رہے ہیں, ٹائم کل کر رہے ہیں, تو ان کا مقصد ٹائم کل کرنا ہوتا ہے. مطلب اور کچھ نہیں ہوتا تو پھر وقت ہی گزار رہے ہوتے ہیں. ہاں جی, اور تو نہیں, مطلب وہاں پہ فضول کام نظر آتے ہیں لوگ, لیکن فضول کام ہی मतलब उनका मकसद होता है। हाँ जी, क्योंकि ज़ाहिर मतलब उनका इरादा यही होता है, उनके पास कोई मकसद होता नहीं, तो फिर वो सिर्फ टाइम गुजार रहे होते हैं। हाँ जी, तो ये मतलब ज़ाहिर है कि उसका कोई मकसद तो होता है, यानी मुअल्लल बिल एराज होते हैं, अरबी का लफ्ज़ है, हम तो लोग सब हैरान हो जाते हैं भाई क्या है मुअल्लल, उसको कहते हैं यानी जिसकी इल्लत कोई होती है, इल्लत यानी कोई उसकी वजह होती है, इल्लत वजह को कहते हैं। हाँ, एराज मतलब जो कोई गरज होता है, किसी चीज़ का गरज होता है, मिलगराज होते हैं। लेकिन क्या ये वाक्य नहीं कि अहले ज़ुबान उस आदमी को कादर भी कहते हैं? कम अज़ कम इसका तो किस तरह इनकार नहीं किया जा सकता है कि आदमी से कतअन बाज़ अफ़ाल इन्हीं इसबाब बवाइस की बुनियाद पर सादर होते हैं, जो अफ़ाल के वजूद को इसके अदम पर वजदान और अंदरूनी मुताले की बुनियाद पर अता करते हैं, खसूसन खुर्दनोश हम मिसरी वगैरह जैसे अफ़ाल का हाल है। मैं नहीं जानता कि दुनिया में ऐसा कौन सा अकलमंद होगा जो भूखा होगा और उसके सामने रोटी पड़ी होगी और वो जो है ना वो ये क्या होगा कि ज़ाहिर मतलब मैं बगैर इरादे के खा रहा हूँ, क्या ख्याल? मतलब ऐसे तो हो नहीं सकता। बस सारी बात का खुलासा एक कि लाहूत यानी हक ताला का हई और जिंदा होना, आलिम होना, तमाम हकायक और कायनात के सारे उसूल को मुहित होना, कि हर हकीकत और हर जिल में वही चाया हुआ और समाया हुआ है, इसी के साथ अपने तजल्ली आजम के रोसी इजमाली इनायत, हर चीज़ के साथ उसका जो वाबस्ता है उसकी इस इजमाली इनायत का यह हाल कि किसी किस्म का तयन और तशखस उससे उसमें इबा और इनकार नहीं पाया जाता, और कायनात का वही शख्स अकबर जो किसी किस्म की भी इस्तेदाद सलाहियत हो सबको कबूल करने के लिए तैयार रहता है, उस शख्स अकबर का अदल ने बदलने वाला इसमें इनकलाब तगीर पैदा करने वाला भी लाहूत ही है। इस तरह शाजम पर वो तजली फरमाए यानी इस तजली के साथ जल फरमाए जिसमें सारे इरादे निकात पजीर होते हैं। ये इस वक्त आपको इसलिए समझ में नहीं आ रहा कि आपने गुजशत इन चीज़ें वो जो है ना वो जो अभी तक पढ़ा गया वो नहीं सुना है, इस वजह से आपको बातें बड़ी अजनबी नज़र आती है। लेकिन ये बताया गया था कि कायनात में जो कुछ भी पाया जाता है, जैसे हमारे इंसान के अंदर तीन सिस्टम्स हैं, अकल है, कल्ब है, कुव्वत आज़मा जिसको कहते हैं, अकल में सोचने की सलाहियत है, कुव्वत है, और जो है ना मतलब है कि कुव्वत आज़मा अकल कल्ब की बात है, यानी मतलब जिस जो इरादा करता है। हाँ जी, कुव्वत आज़मा। हाँ जी, और नफ्स मतलब वो जो है ना कुव्वत तबीयी है। हाँ जी, तो ये मतलब एक गोया कि यानी ये चीज़ है जिस तरह हमारे अंदर है मौजूद शख्सी तौर पर, इस तरह पूरी कायनात को अगर एक शख्स करार दिया जाए तो उसमें भी तीन सिस्टम्स मौजूद हैं, बड़े साइज़ के, बड़े लेवल के, या हमारे यहाँ छोटे लेवल के, यानी हर एक का अपना अपना सिस्टम है ना, लेकिन इन तमाम सिस्टमों का मजमूआ जो है, बल्कि मैं इसकी मिसाल पहले दे चुका हूँ, आप लोग को शायद याद होगा जो मैं शामिल रहे कि जैसा हमारा पूरा जिस्म सेलों से बना हुआ है और हर सेल के अंदर पूरी एक इंसान मौजूद है, हर सेल के अंदर पूरा एक इंसान मौजूद है, जैसे कि मतलब यह कि हर बीज के अंदर पूरा एक दरख्त मौजूद होता है। हाँ जी, वो उसको मौका मिलता है तो फिर वो दरख्त पलता फूलता है और मतलब जो वजूद में आ जाता है। इस तरह क्लोनिंग जो होती है किस तरह होती है, वो एक्सेल से ही सारा कुछ। हाँ जी, मतलब जो है ना वो वजूद में मतलब जो मतलब पूरा एक सिस्टम मौजूद है, ये गोया कि जीन्स जो मतलब हर सेल के अंदर मौजूद है उसके अंदर आपकी पूरी बॉडी का निज़ाम मौजूद है, आपके तमाम बीमारियों के रिप्रेजेंटेशन, आपकी तमाम सलाहियतों, आपकी तमाम केपेबिलिटीज, उन सब का आपके जीन्स में मौजूद है, और हर शख्स का जीन दूसरे से डिफरेंट है। हाँ जी, इसलिए आजकल ये जो वो की जाती है, तशखीस की जाती है, उसमें जेनेटिक इंजीनियरिंग इस्तेमाल होता है। हाँ जी, तो ये चीज़ मतलब ये है कि इस तरह अगर आपका सेलुलर फॉर्म में आपकी पूरी बॉडी की रिप्रेजेंटेशन मौजूद है, तो शख्स अकबर में भी ये सारी रिप्रेजेंटेशन बड़े से, वो माइक्रो लेवल का है, वो जो है ना वो मैक्रो लेवल का मल्ले जुम्बले मौजूद है, पूरा मौजूद है, यानी आप यूँ कह सकते हम उनके तमाम सेल्स हैं, हम उनके मतलब जो है वो है। तो تو یہ جو ہے نا مطلب ہے کہ اس میں پھر پورے نظام ہیں ہر چیز کے. تو قوت مدبرہ بھی ہے, قوت عظمہ بھی ہے, اور اس طرح قوت نفس بھی ہے, نفس کلیہ جس کو کہتے ہیں نفس کلیہ. تو یہ چیزیں تمام شاہ ولی اللہ رحمۃ اللہ علیہ کی کتاب سے ہم نے اخذ کی تھی, وہاں یہ چیزیں ہم نے ڈسکس کی تھی. تو شخص اکبر یعنی اس کو کہتے ہیں جس میں تمام نظاموں کی ریپرزنٹیشن موجود ہے. تو اس کا جو دل ہے نا وہ عرش اکبر ہے. نفس کلیہ اس کا نفس ہے, اور شخص اکبر جو ہے نا مطلب اور جو مدبرہ نظام ہے ان کا اپنا ہے. تو اب یہ تینوں نظام اس میں بھی موجود ہیں. تو جب تینوں نظام اس میں موجود ہے تو کہتے ہیں کہ جو تجلی اعظم ہے وہ اللہ جل شانہ کی طرف سے باقاعدہ اس سسٹم کو مہیا کی جاتی ہے. پہلی تجلی, یعنی انسان اس تجلی سے اوپر کا نہیں جان سکتا, امپاسبل ہے. دس از دا لاسٹ پوائنٹ ون کین کنسیو, مطلب یہ ہے کہ اس سے زیادہ نہیں, بس چاہے کتنا ہی بڑا کوئی نہ ہو, اس سے آگے کا میدان کوئی نہیں جان سکتا. ہاں جی, تو یہ تجلی اعظم اس کو کہتے ہیں. تو یہ جو تجلی اعظم ہے وہ ایسے جب سورج کی روشنی ہوتی ہے, تو سورج کی روشنی جب آتی ہے, ساری چیزیں ڈسکس ہو چکی ہیں, میں نے کب بتایا, صرف میں آپ کو اس کا خلاصہ بتا رہا ہوں. تو اب سورج کی روشنی جب آتی ہے تو وہ تو سورج کی روشنی تو ایک ہی قسم کی ہے, لیکن وہ جس چیز پر پڑتی ہے اس کا الگ الگ بیہیویئر ہوتا ہے. پانی پہ پڑتی ہے تو اس کا اپنا اثر ہے, لوہے پہ پڑتی ہے اس کا اپنا اثر ہے, لکڑی پہ پڑے گی تو اپنا اثر ہے, پتھر پہ پڑے گی تو اپنا اثر ہے, پتے پہ پڑے گی تو اس کا اپنا اثر ہے, کلوروفل کے ساتھ مل کر وہ پھر وہ بناتا ہے. ہاں جی, پل پول بناتا ہے. ہاں جی, تو اب ظاہر مطلب کسی پتھر پہ پڑتی وہ چیز نہیں بنا تھا, ظاہر اس کا اپنا ہے. تو اب یہ جو چیزوں کے اوپر جو پڑتی ہے تو اتنی زبردست مختلف کمبینیشن اس سے وجود میں آتی ہے, لیکن بذات خود وہ ایک ہے. تو تجلی اعظم اس طرح ایک ہے, دیکھو جتنے سسٹمز کو ایکچویٹ کرتے ہیں وہ لاتعداد ہے, لاتعداد ہے. ہاں جی, تو اس طریقے سے مطلب یہ ہے کہ تجلی اعظم کا مطلب جو نظام ہے وہ بتا رہے تھے کہ میرے خیال میں تھوڑا تھوڑا آپ کو پتہ چل گیا, تو اب میں دوبارہ پڑھ لیتا ہوں کہ بس ساری کائنات کا خلاصہ ہے کہ لاہوت حق تعالیٰ کا حیو زندہ ہونا, عالم ہونا تمام حقائق اور کائنات کے سارے اصول کو محیط ہونا, اور ایک ہر چیز ہر حقیقت اور ہر ضلع میں وہی چاہے وہ اور سمایا ہوا ہے, اس کے ساتھ اپنی تجلی اعظم کے روح سے اجمالی عنایت ہر چیز کے ساتھ اس کی جو وابستہ ہے, اس کی اس اجمالی عنایت کا یہ حال کہ کسی قسم کا تعین و تشخص ہو اس سے اس میں ابا و انکار نہیں پایا جاتا, اور کائنات کا وہی شخص اکبر جو کسی قسم کی بھی استعداد اور صلاحیت رکھتا ہے سب کو قبول کرنے کے لیے تیار رہتا ہے. اس شخص اکبر کا عدلنے بدلنے والے اس میں انقلاب و تغیر پیدا کرنے والے بھی لاہوت ہوتی ہے. اس عرش اعظم پر وہ تجلی فرما ہے, یعنی اس تجلی کے ساتھ جلو فرمائے جس میں سارے ارادے نکات پذیر ہوتے ہیں, وہیں سے سارے ارادے ایکچویٹ ہوتے ہیں. ہر ہر جزئی تاثیر عمل کا منبع و سرچشمہ بھی یہی تجلی ہے, عرش اعظم کی تجلی. یعنی کائنات پہ پیدا ہونے والی چیز میں کوئی ایسی چیز نہیں ہے, اور فیض اجمالی تشخص و تعین کا رنگ جن جن شکلوں میں اختیار کرتا ہے ان میں سارے کا وجود انہی ارادوں کے ساتھ وابستہ ہے جو اس عرشی تجلی سے ابھرتے ہیں. پس جب لاہوت کا یہ حال ہے تو اس صورت میں اس کا قادر ہونا یہ کوئی مجازی نہیں بلکہ حقیقت لا کی ہے, کامل بھی ہے اور ارادہ بھی ادھر سے ہو رہا ہے. تو اس کا جو ایجابی ارادہ ہے وہ تو یہاں سے ہے, وہ تو مطلب مستقل ہے, اور مطلب جو ہے نا وہ اس طرح ہے. تو یہ مجازی نہیں ہے بلکہ مطلب حقیقی اطلاق ہے, اور لفظ کے اس اور لفظ کو اس کے حقیقی معنی میں استعمال کیا ہے. اگرچہ عرش اعظم والے تجلی میں جو ارادے ابھرتے ہیں ان کے مبادی ایجابی ہیں, یعنی جو ایکچویٹ کرنے والے ہیں وہ ایجابی ہیں. ہاں, یہ مقام بہت زیادہ فکر و تعمل کا محتاج ہے کیونکہ لغزش کی جگہ ہے. یعنی اصل میں بات یہ ہے کہ اللہ جل شانہ نے ایک پورا نظام بنایا ہوا ہے, اس نظام کے اندر اللہ تعالیٰ نے ہمیں کچھ چیزوں کا اختیار دیا ہوا ہے. کیسے دیا ہوا یہ اس کو پتہ ہے, اس کی تفصیلات ہم نہیں جانتے, لیکن اس نے ہمیں اختیار دیا ہے. اس کے اختیار کا ہمیں پتہ کیسے چلتا ہے؟ انجینئرنگ میں دو قسم کے باتیں ہوتی ہیں, یعنی آپ ڈائریکٹ انفارمیشن لیتے ہیں یا انڈائریکٹ انفارمیشن لیتے ہیں. ڈائریکٹ انفارمیشن تو یہ ہے کہ آپ کے سامنے موجود ہو, نظر آ رہا ہو, یہ کیلکولیٹر یا یہ مطلب یہ موبائل ہے, یہ ڈائریکٹ انفارمیشن. انڈائریکٹ یہ بات ہے کہ بجلی, اب بجلی آپ کو نظر نہیں آتی, لیکن نظر تب آئے گی جب کسی چیز کے ساتھ کنیکٹ ہوگی, اس کے اندر وہ تبدیل ہے. بجلی چلی جاتی ہے, ہم کہتے ہیں بجلی چلی گئی, کیسے پتہ چلا؟ دیکھ لیا چلی گئی, وہ بند ہو گئی اور پھر جب دوبارہ وہ چلنی شروع ہو گئی, ہم نے کہا بجلی آ گئی. کیسے آ گئی؟ دیکھا ہم نے, دیکھا تو نہیں, لیکن ہم نے گویا کہ جن چیزوں کو اس نے چلایا نہ ہے ان کو دیکھ لیا. تو یہ آؤٹ پٹ بیسڈ انالیسز ہوتا ہے, آؤٹ پٹ بیسڈ انالیسز ہوتا ہے کہ وہ جو چیزیں اس سے ہو رہی ہوتی ہیں وہ ہمیں نظر مطلب آ جاتی ہیں. تو اب اس میں یہ ہے کہ اللہ پاک نے ہمیں ارادہ دیا ہے, ارادہ کا وہ دیا بلکہ اختیار دیا ہے, لیکن اختیار کیسے دیا ہے؟ اب اللہ پاک کا علم کامل ہے, یہ ہمیں معلوم ہے. تو اللہ تعالیٰ نے اپنے علم کامل کے ساتھ جو کلام فرمایا, اس میں فرمایا لا یکلف اللہ نفسا الا وسعہا, اللہ تعالیٰ نے کسی کو اس کے طاقت سے زیادہ ذمہ دار نہیں بنایا. تو پتہ چل گیا کہ اس میں اس نے اختیار دیا ہوا ہے نا. مثال کے طور پر ایک شخص ہے, وہ نماز کھڑے ہو کے نہیں پڑھ سکتا, تو اس کی اجازت ہے کھڑے بیٹھ کر پڑھے, بیٹھ کر بھی نہیں پڑھ سکتا تو اشارے سے پڑھے. تو اس کا مطلب ہے کہ جو کر سکتا ہے اس کا حکم ہے, جو نہیں کر سکتا اس کا حکم ہی نہیں دیا. تو اس کا مطلب یہ ہے کہ اس میں اس شخص کا ارادہ اتنا ہی شامل ہے جتنا کہ اس کو حق دیا ہے. ہاں جی, اب میں کسی ہاتھ کو اگر اوپر ادھر رکھ ہی نہیں سکتا وہ اس طریقے میں, تو مجھے پھر پابندی نہیں ہے, وہ اس طرح لٹکا رہے گا. ہاں میں اس ہاتھ سے اس کو پکڑ کے اس طرح کر کے لوٹی, لیکن دونوں ہاتھ ایسے ہوتے پھر, ہاں جی, پھر تو پابندی نہیں ہے. تو اس طرح اس کا مطلب یہ ہوا کہ اللہ پاک نے ہمیں مختار بنایا ہے. کیسے بنائے تو اس کو پتا ہے, لیکن ہے بات مختار بنائے تبھی اس کا مطالبہ ہے. اب میں آپ کو بتاتا ہوں, ایک ہوتا ہے الزامی دلیل. الزامی دلیل جو ہوتا ہے وہ یہ کہ جو آدمی گڑبڑ کرتا ہے اس کو چپ کرنے کے لیے ہوتا ہے. ہاں جی, وہ جو زیادہ ہوشیار بننے کی کوشش کرتا ہے نا, تو اس کو عاجز کرنے کے لیے ہوتا ہے الزامی دلیل. ہاں جی, اب ایک شخص کہتے ہیں اللہ پاک نے ہمارے لیے سب کچھ لکھ لیا ہے, تو پھر ہم سے کیوں حساب لیتا ہے؟ سب کچھ لکھ لیا ہے مطلب یہ کہ جو لکھا ہے بس وہی مطلب ہم کریں گے. تو ہم ان کو کہتے ہیں کہ اللہ پاک نے جواب کے لیے سب کچھ لکھ لیا تو گھر میں بیٹھ جاؤ, رزق بھی آپ تک پہنچ جائے گا, جو لکھا ہوگا پہنچ جائے گا نا. کیوں؟ اپنے سامنے آپ کی کہانی پڑا ہوا ہے, ہاتھ اس کو نہیں لگانا, اگر قسمت میں ہوگا تو آپ کہا لیں گے. ہم نے چھپانا بھی نہیں ہے, اگر اللہ نے پہنچانا ہوگا تو پہنچا دے. آپ نے ذرہ بھر بھی اگر ارادہ کیا تو اس کا مطلب ہے کہ آپ کو پتہ ہے کہ میں ارادے کا مکلف ہوں. سمجھ میں آئی نا بات؟ ذرا بر بھی اگر آپ نے اس کا ارادہ کیا تکوینی طور پر تو اس کا مطلب ہے کہ آپ جانتے ہیں کہ میں ارادے کا مکلف ہوں، تبھی تو آپ نے کیا، ورنہ اگر آپ ارادے کا مکلف ہی نہیں تھے تو بس پھر بیٹھ جاؤ نا، کچھ بھی نہ کرو، یہ الزامی دلیل ہے. ہاں جی، کہ اگر تو اتنا ہی مطلب وہ سمجھتا ہے کہ ظاہر ہے کہ ارادے کا وجود انسان کا نہیں ہے، مختار مختار نہیں ہے، تو بس ٹھیک ہے نا، پھر بیٹھ جاؤ گھر میں، آرام سے بیٹھ جاؤ، کچھ بھی نہ کرو، کسی چیز کا بھی ارادہ نہ کرو، جو تمہاری قسمت میں ہوگا وہ ہو جائے گا. اگر تو اس پر تیار ہے تو پھر ہم سمجھیں گے کہ ہاں کم از کم نظری لحاظ سے تو کامل ہے، اگرچہ ہے تو بیوقوف تم. کم از کم اپنی بات میں سچے ضرور ہو لیکن ہو بیوقوف. ہاں تو یہ جو ہے نا، مطلب یہ والی بات ہے کہ ہم یہی کہتے ہیں کہ اللہ پاک نے ہمیں مختار بنایا ہے. کیسے بنایا ہے یہ میں نے پہلے بتایا کہ اللہ کو پتا ہے کہ تفصیلات کا علم اللہ کو ہے. جب ہم جانتے ہیں کہ کوئی کام بغیر کسی فائل کے نہیں ہو سکتا تو اللہ پاک کو ہم نے مان لیا کہ فائل مطلق وہی ہے، مختار ہے وہی کل، تو ہم نے مان لیا کہ ساری چیزیں وہی کرتا ہے. کیونکہ اگر ایک سے زیادہ ہوتے تو پھر آپس میں اختلاف ہوتا، تو اس کا مطلب سب چیزیں جو ٹھیک طریقے سے چل رہی ہیں تو اس کا مطلب ہے کہ ایک ہے. ہاں جی، اس کے ارادے سب کچھ بنے، بالکل ہمیں پتہ ہے، یہ چیزیں ہمیں معلوم ہے. تو اب جب مالک، جب اس کے سارے صفات کامل ہیں تو اس کا علم بھی کامل ہے نا، اور اس نے جو بھیجا ہے وہ بھی کامل ہے، اس نے جن رسولوں کا مقرر کیا وہ بھی کامل ہے، مطلب یہ کہ ان کو بھی ان پر اللہ پاک اعتماد ہے. لہذا درمیان میں بھاگنے کا راستہ نہیں ہے. جیسے علی رضی اللہ تعالیٰ سے کسی نے کہا کہ آپ کیا مانتے ہیں آخرت کو؟ انہوں نے کہا ہاں میں مانتا ہوں. اس نے کہا میں تو نہیں مانتا. انہوں نے کہا تیری قسمت ہے، کیونکہ دو باتیں، یا ہوگا یا نہیں ہوگا، اگر نہیں ہے تو مجھے کون مطلب جو ہے نا مجھ سے پوچھے گا کہ تو نے آخرت کو کیوں مانا تھا، اور تجھے کون انعام دے گا کہ تو نے آخرت کو نہیں مانا تھا، لہٰذا اب یہ انعام لے لو. تو اس میں تم برابر ہو گئے، لیکن اگر ہے تو میں تو بچ گیا، تو کیا کرے گا. یہ اس کے اسی کو الزامی دلیل کہتے ہیں، تو کیا کرے گا، تو ماشاء اللہ وہ مسلمان ہوئی. تو اسی طریقے سے مطلب یہ ہے کہ ہم یہی کہتے ہیں کہ اللہ پاک نے ہمیں ارادے کا اختیار دیا ہے، اس کے بارے میں پوچھے گا. دیکھو جیسے میں نے عرض کیا کہ ادھر مثال کے طور پر میں عرض کرتا ہوں، بٹن میں دباتا ہوں تو پنکھا چل پڑتا ہے. اب میں بٹن پہ ہاتھ رکھتا ہوں، پنکھا چل پڑا، تو اگر کوئی پوچھے کہ پنکھا کس نے چلایا تو آپ کیا کہیں گے؟ میں نے چلا دیا. لیکن اگر درمیان میں سرکٹ کمپلیٹ نہ ہوتا اور پنکھے کی جو بائنڈنگ ہے وہ صحیح نہ ہوتی اور تمام چیزیں ٹھیک نہ ہوتی، تو میں ہزار دفعہ بٹن کے اوپر انگلی رکھتا تو پنکھا چل سکتا تھا. تو پنکھا چلایا تو اس نے، اس سسٹم نے چلایا، لیکن نسبت میری طرف کی گئی کیونکہ میرا ارادہ اس میں شامل ہو گیا. تو وہ جو یہ جو مطلب سسٹم کام کر رہا ہے، آپ اس کو سمجھو وہ اللہ پاک کا نظام ہے. وہ جو بٹن پہ آپ نے ہاتھ رکھے تمہارا ارادہ ہے، اس ارادے کی بنیاد پر تمہاری گرفت ہوگی. سسٹم تو چلایا اس نے، لیکن چونکہ ارادہ انہوں نے کیا، یا صحیح کیا یا غلط کیا ہے، اگر غلط کیا جرم، صحیح کیا انعام. اس طریقے سے ہم لوگ مطلب یہ ہے کہ ہم کر سکتے ہیں. باقی ہم نے دعویٰ کب کیا کہ اس چیز کو مکمل طور پہ ہم سمجھ سکتے ہیں، मैंने तो पहले से बताया कि मुकम्मल तौर पे इसको समझ या समझा नहीं सकते, लेकिन क्या सिर्फ यही चीज़ें कि हम मुकम्मल तौर पर समझ नहीं सकते? हम तो बहुत सारी चीज़ों को मानते हैं कि हम ये नहीं समझ सकते, लेकिन फिर भी हम इनको मानते हैं। डॉक्टर हजरात जो होते हैं वो सिर्फ डिस्कवर करते हैं, उन्हें बनाया थोड़ा होता है, उसको काम होते हुए नजर आता है, पता चलता है कि इससे ये होता है, बस ये उनका इलम होता है, उसके ये होता है तो उसके साथ ये होता है, उन्हें बनाया तो नहीं है, लेकिन ज़ाहिर मतलब वो वही काम करते हैं, उसी के मुताबिक मतलब उनको इनाम भी मिलता है, उनको गिरफ्त भी होता है, सारी चीज़ें होती है। हाँ जी, उन्हें बनाया तो नहीं है। अभी देखो ना, बाईपास आजकल हो रहा है ऑपरेशन, कब से बाईपास ऑपरेशन शुरू हो चुके हैं, ज़्यादा से ज़्यादा 50 साल से शायद बाईपास ऑपरेशन, पहले तो कोई बाईपास का सोच भी नहीं सकता था। तो बाईपास में क्या करते हैं, वो जो रग होते हैं कहाँ से लेते हैं, पैर से लेते हैं, पैर में ताना तभी तो लेते हैं। तो पैर में आदम अलैहिस्सलाम के ओके से किसने डाला था? वो तो अल्लाह ताला डाला, तो डॉक्टर ने डिस्कवर किया और उसको इस्तेमाल कर लिया, तो उस वक्त से अल्लाह ताला के इल्म में था कि इस चीज़ के लिए इस्तेमाल होगा। बेशक उस वक्त लोगों को इसका बिल्कुल पता नहीं था, आई तो अब पता चल गया, लेकिन बनाया तो ना वो पहले वालों ने, मैंने अब बनाया। आई तो इस तरीके से मतलब यह है कि हम ये कहते हैं कि अल्लाह पाक के इरादे से सब कुछ होता है, फ़ालुल्लिमा युरीद है, अल्लाह ताला फ़ालुल्लिमा युरीद है, वो फ़ाल है, कर सकता है जो इरादा करता है, कर सकता फ़ालुल्लिमा। तो एक बात हमने मान ली, फ़ालुल्लिमा युरीद है। दूसरी बात हमने मान ली, अल्लाह पाक का कोई काम हिकमत से बाहर नहीं है, अल्लाह पाक जो कुछ भी करता है अपने हिकमत के साथ करता है, ठीक है ना। तीसरी बात, हम अल्लाह के बंदे हैं, हमें वो करना है जो अल्लाह कहता है, तीन बातें हो गई। अब करना चाहिए वो जो अल्लाह पाक करता है कहता है करना चाहिए, क्यों बंदे अल्लाह पाक के, और हम मानते हैं कि अल्लाह पाक फालमारी सब कुछ करते हैं, और अल्लाह पाक हर काम हिकमत से, कोई काम हिकमत से खाली नहीं होता, और अल्लाह पाक हमें हुक्म देता है, हुक्म भी मुस्तनद तरीके से आया है। अब मेरा नफ्स जो है वो अल्लाह ताला ही ने ये सब बनाया कि ये अड़ी करता है, ये नहीं मानता भाई, सांप के मुंह में हाथ दो डसेगा, लेकिन तुझे पता है कि मुंह में हाथ दोगे तो डसेगा, तो तू उसके मुंह में हाथ ना दो, अपने हाथ उससे बचाओ। कहते एक दफा ऐसा हुआ, एक मुकदमा पेश हुआ कि ऊपर से एक सांप गिर गया, 4-5 आदमी बैठे हुए थे, जिस पे गिरा उसने फौरन झटक दिया, दूसरे पे गिरा उसने भी झटक दिया, तीसरे भी झटक दिया, चौथा न झटक सका, उसने सामने उसको डस लिया, मर गया। मुकदमा ये था कि ये किसने मारा है, किसने मारा है, किसास किससे लिया जाए। अब जो मतलब जिस मर गया तो उसके वरसा कहते हैं कि तीसरे ने उसको उसके ऊपर फेंका है, फेंका तो था, गर्ची निशानी नहीं बनाई थी, लेकिन बाल फेंका तो था, तो कत्ल खता तो कम से कम है। हाँ जी, उसको मारने के लिए तो नहीं फेंका, लेकिन उसकी वजह से तो हुआ है, तो कत्ल खता तो है। इसके बाद दूसरा तीसरा कहता है कि मुझ पर तो दूसरे ने फेंका है, तो उसका मुजरिम वो हो गया। दूसरे कहते मुझ पर पहले ने फेंका है, उसका मुजरिम वो हो गया। अब ये उकता कैसे खुले? तो जो काजी साहब थे उनने फैसला किया कि ये इस्तेरारी चीज थी, शाम किसी पे आ गया, एक ने अपने आप को बचा दिया, गिरा दिया, दूसरे ने, तीसरे ने बना दिया, चौथा अलर्ट नहीं था, ये उसके अपना कसूर था। बाकी जैसे जड़ सके ये भी जड़ सकता था, तो ये खुद अपना कातिल है, लाने किसी पे जुर्म नहीं, ठीक है ना। तो इसका मतलब यह है कि हमें हुक्म मिला है करो ये काम, नफ्स उसमें अड़ी करता है, तो हमें हुक्म है कि इस नफ्स को काबू करो। आप सबने फरमाया अकलमंद वो है जिसने अपने नफ्स को काबू किया और आखिरत के लिए काम किया, और बेवकूफ वो है जिसने अपने नफ्स को वैसे छोड़ दिया और फिर बगैर बाद में अल्लाह पाक से मगफरत की उम्मीद करता रहा बगैर तौबा के। यह बात है, भले आप कह सकते हैं कि अकलमंद वो है जिसने अपने आप को शाम से बचा लिया, हाँ जी, और बेवकूफ है जिसने अपने नफ्स को अपने साम जिसने अपने आप को शाम से नहीं बचा और फिर भी शाम से ये उम्मीद करता रहा कि मुझे नहीं डे सके। अब ये मतलब आप कह सकते हैं ना। तो ये जो बात है, मतलब इस वजह से नफ्स की जो तरबियत है वो लाजिम हो गई, तो नफ्स की तरबियत अपनी करनी है ताकि अल्लाह के हुक्म पर अमल हो सके। अब नफ्स की तरबियत के लिए भी आपको इरादे की ऑप्शन मौजूद है, इरादा करेंगे आप और आपका इसी इरादे पर ही उस पर होगा इफेक्ट, और फिर जब आपका नफ्स नफ्स मुतमिन हो जाएगा तो फिर आप जो इरादा करेंगे वो एक्चुएट भी होगा। क्यों? वजह क्या है कि रुकावट नहीं होगी नफ्स की। आप सुबह फजर की नमाज के लिए उठना चाहते हैं, नफ्स कहते हैं ना उठो, आपको दोबारा सुलाते, तो आप अल्लाह के उस हुक्म पे अमल नहीं कर पा रहे, तो आप मुजरिम बन रहे। तो आपका नफ्स नफ्स मुतमिन हो जाएगा तो आप नफ्स की बात नहीं मानेंगे, आप उठ जाया करेंगे, बल्कि तहज्जुद के लिए भी उठ जाया करेंगे, तो माशाल्लाह आपके इस्लाह हो जाएगी। बहुत सिंपल बातें हैं, मतलब ये इसमें कोई गंजलक बात नहीं है। अब इसलिए अगर उसको फलसफे की तरफ ले जाते हैं तो फिर तो बड़ा मुश्किल है समझाना, लेकिन अगर आप इसको इस तरह जैसे अल्लाह पाक ने समझाया कुरान में और हदीस में जो अफसर सब ने समझा, बहुत आसान है। क्यों मैंने जो बात की अब कोई मुश्किल नजर आ रही है? ये सारी बातें समझ में आ रही। तो हजरत ही फरमाते हैं कि जो कुरान जिस मुहावरे में उतरा है उसके मुताबिक तो उसका मतलब ये है। तो फलसफी चाहे कुछ भी कहे, मंतकी चाहे कुछ भी कह दे, हमें तो कुरान से जो चीज मिल रही है बस उसके मुताबिक हम अमल कर रहे हैं। तो मेरे ख्याल में समझने के लिए इतना काफ़ी है। हाँ जी, वो कहते हमारे पुश्तों में कहते असील तो इशारा ना कमसल तो लौड़ दे, असील के लिए इशारा काफ़ी और कमसल के लिए फिर डांगे। हाँ जी, फिर वो देखा जाएगा, फिर पता चल जाएगा। हाँ जी, वक्त आने पे सारी चीज़ों का पता चल जाएगा। वो हमारे एक साथी थे, कहते लोग कहते हैं पता चल जब आंख बंद हो जाएगी, कहते मैं कहता हूँ जब आंख खुल जाएगी, किस वक्त बंद है, हकीकत की आंख उस वक्त खुलेगी, पता चलेगा, लेकिन उस वक्त आप अमल नहीं कर सकेंगे। इसलिए कहते मूतु कबल अन तमूतु, मर जाओ इससे पहले कि तुम मर जाओ, यानी मरने के बाद जो कुछ होगा उसको जिंदगी में सोचो, क्योंकि उसके बाद तो सारी चीजें समझ में आ जाएगी, लेकिन फायदा क्या होगा? क्योंकि दारुल इब्तिला तो ये है, वो तो दारुल जजा है। तो दारुल जजा में अगर आपको पता चल गया कि ये तो काम तो ऐसा था, तो फिर क्या होगा? फिर कुछ भी नहीं हो सकता, सिर्फ हसरत ही हो सकती है अगर नहीं किया काम तो। हाँ जी, इस वजह से जो रुकावटें हैं, जो मवाने हैं इन चीज़ों के समझने के, उनको दूर करना चाहिए, या अपनी नफ्स की इस्लाह करनी चाहिए। एक बात तो शुद्ध बात है, मेरी बातें बाद बड़ी खुश्क होती है, क्यों? वजह क्या है कि बड़ी सच्ची होती हैं वो, सच में कोई आपको पता है ना, कोई कहते हैं ना वो, जरा सी बात थी अफसाने या जमने उसे बढ़ा दिया है फकत ज़ेब दास्तां के लिए। तो असल बात तो जरा सी बात होती है, लेकिन लोग उसको समझने के लिए काफ़ी लंबा जोड़े बातें और भी शामिल कर लेते हैं। हाँ जी, तो अब जाहिर है अब सारी बातें आगे पीछे काट के जब पता चलेगा, जो जरा सी बात आएगी, आप यकीन कीजिए, पीएचडी वालों से पूछे जिनने पीएचडी की है, जिनने बड़े बड़े रिसर्च किए हैं, तो रिसर्च का जो कंटेंट होता है सिर्फ चंद फिक्रे होते हैं, जो रिजल्ट होता है, अगर वो सिर्फ चंद फिक्रे नहीं छापते, उसके पीछे पूरा वो रिसर्च भी छापते हैं कि जिस तरीके से वो पहुंचे वो सब, लेकिन मकसूद तो वही चंद फिक्रे होते हैं, वो सिर्फ यही बात होती है। तो ये बात है कि वो जरा सी बात वो मैं अर्ज करता हूं कि भाई बात ये है कि अपनी नफ्स की इस्लाह जरूरी है। जब तक नफ्स की इस्लाह नहीं हुई, उस वक्त तो आपकी सारी बातें फसाने आ जाए। हाँ जी, वो फसाने आ जाए करते रहो, टाइम गुजर जाएगा आपका बेहतर अच्छी तरीके से, लेकिन नतीजा भुगतोगे अगर किया नहीं है, वक्त बड़ा गुजर जाएगा। फलसफियाना तसव्वुफ इसको कहते हैं, फलसफे बगारो और अपने आप को बस मीठी नींद सुला दो, और बस इस ताली में रहो कि मैं बहुत कुछ जानता हूं। हाँ जी, और जब वक्त गुजर जाएगा तो फिर कुछ भी नहीं हो सकेगा। इस वजह से वो सादा लोग जो कुछ भी नहीं जानते और अमल करते, कमाल के कुल लोग हैं वो सादा लोग, जो इन बुलबुलियों को बिल्कुल नहीं जानते लेकिन अमल कर रहे हैं, कमाल के लोग हैं। हाँ जी, कमाल करते। अब ये बात है कि जिसकी नफ्स के ऊपर काबू है, वो शरीयत पर चल रहा है, वो उसके पूरे फवायद उठा रहा है, शरीयत के अंदर जितना कुछ है वो सब उसको मिल रहा है, मसलन आप सल्लल्लाहु अलैहि वसल्लम की मसनून दुआएं वो पढ़ रहा है, सुबहानअल्लाह हर दुआ का फ़ायदा उठा रहा है, जो नवाफिल के अंदर है वो फ़ायदा उठा रहे हैं, जो फ़राइज़ के अंदर है वो फ़ायदा उठा रहा है, जो खैर खैरात में है वो फ़ायदा उठा रहा है, जो लोगों के काम आने में फ़ायदे हैं वो फ़ायदा उठा रहा है, सुबहानअल्लाह। ये ठीक है, और जिनके लिए नफ्स, जिसने नफ्स की इस्लाह नहीं की, तो वो फिर अपने लिए बहाने बना रहे हैं। लेकिन अल्लाह पाक तो पता है, जैसे एक हज़रत तानवी रहमतुल्लाह अलैह से किसी ने कहा कि हज़रत मैं क्या करूं, मेरे आंख उठी जाती है, मैं तो नीचे करना चाहता हूं लेकिन उठी जाती है। अल्लाह अकबर, कहते मोमिन के फिरासत से डरो, वो अल्लाह के नूर से देखता है। तो हज़रत तानवी रहमतुल्लाह तो अल्लाह के नूर से देखते थे, तो कैसे उनको धोखा दिया जा सकता था? तो हजरत ने फरमाया, जिसको तू देख रहा है अगर उसका वालिद मौजूद हो یا تیرا اپنا والد موجود ہے، پھر بھی دیکھو گے؟ تو اس نے کہا نہیں. انہوں نے ایک بدبخت کہ اللہ نہیں دیکھ رہا، کیا اللہ نہیں دیکھ رہا؟ کیا ان سے نعوذ باللہ من ذالک اللہ پاک کم ہے؟ ان کے والد سے ہو یا تیرے والد سے، اپنے والد اور ان کے والد کا تو خیال رکھتے ہو اس لیے نہیں دیکھتے ہو، اور اللہ کا خیال نہیں رکھتے. اب اس کا کیا جواب ہوتا؟ نہیں ہو سکتا، ٹھیک ہے نا. تو اس کا مطلب یہ ہے کہ جب تک نفس کی اصلاح نہ ہوئی ہو تو ساری باتیں ہی باتیں ہیں، کچھ بھی نہیں ہے. نفس کی اصلاح بنیاد ہے، مقصود نفس کی اصلاح ہے. قد افلح من زکاها وقد خاب من دساها، یہ بات ہے. اب نفس کی اصلاح کے لیے کیا چیز چاہیے؟ اس کے لیے آپ کو کچھ ذکر فکر کرنی چاہیے، آپ کو کچھ مراقبات کرنی چاہیے، تاکہ آپ نفس کی اصلاح کے لیے تیار ہو جائیں. اس کو جذبی کش بھی کہتے ہیں. وہ آپ حاصل کریں گے تو پھر آپ نفس کی اصلاح کر سکیں گے. اب آپ نے یہ کام تو کر لیا، اس کے اندر جو اس کے سائیڈ افیکٹس ہیں، مثلا بڑے نعرے لگا دیے، بڑا مزہ آ رہا ہے ذکر میں، اور بڑے جو ہے نا مطلب یہ کہ وہ اچھے اچھے خوابیں آ رہی ہیں، اور آپ اسی میں مست ہو گئے. واہ جی کیا بات ہے، مجھے یہ بھی حاصل، مجھے یہ بھی حاصل، مجھے بھی حاصل. وہ اصل چیز آپ حاصل نہیں کر سکے، نفس کا علاج نہیں ہوا تو کیا حاصل کیا ہے؟ حضرت علی رحمۃ اللہ علیہ اس کے بارے میں ارشاد فرماتے تھے، خواجہ پندارد مقصود حاصلت. خواجہ کو یہ خیال ہے، مطلب وہ مطلب مزے میں ہے، مست میں، مست ہے اس میں، کہ مجھے مقصود حاصل ہے. حاصل ہے خواجہ بجوس پندارنس، خواجہ کو صرف غرور سے اور تعلی سے کہ بس وہ ایک نشہ ہے اس کو کہ میرے پاس یہ ہے اور کچھ نہیں ہے. اونچے خان دے پاس کچھ بھی نہیں، لیکن اپنا خان بنا ہوا ہے. ہاں جی، تو یہ جو ہے نا یہ والی بات ہے. تو جو جذب قصبی والے ہیں وہ اگر نفس کی اصلاح نہیں کر چکے ہو تو اس کا کچھ بھی اس کو فائدہ نہیں ہوا. آپ لوہار کے پاس لوہا لے گئے کہ اس سے وہ بناؤ، کیا نہیں ہوتا حل کے لیے جو پھل ہوتا ہے، یہ بنا دو. اس نے لوہا خوب گرم کر لیا، اب اس سے پل بنائے جا سکتے ہیں. اب کہتے ہیں جی بڑا زبردست ہو جائے تو گلنار ہو گیا، چلو جی گھر چلے جاؤ. تو لے آئے تو کیا ہو گیا؟ بن گیا پل، کیا فائدہ ہوا؟ وقت ہی ضائع کیا. یہ بات میں کرتا رہتا ہوں، کرتا رہتا ہوں، کرتا رہتا ہوں، لیکن خوش نصیب ہی اس کو سوچتے. کیا خیال ہے کب سے باتیں شروع کی میں نے؟ ہاں جی، میں باتیں کرتا ہوں کہ بھائی خدا کے بندو یہ مقصود نہیں ہے، مقصود نفس کی اصلاح ہے، اس سے نفس کی اصلاح کرواؤ، ورنہ پھر کیا ہے آپ کی چیزوں کا کیا ہے؟ حضرت مولانا اشرف صاحب رحمۃ اللہ کا نعرہ نکلتا تھا، نعرہ الا اللہ کا نعرہ نکلتا تھا. آج کل لوگوں نے یہ بھی ڈرامہ بجایا ہوا ہے کہ وہ کہتے ہیں جی یہ سلطان الاذکار ہے، اور سلطان الاذکار 50,000 سال تک کوئی ولی اللہ ریاضت کرتا ہے پھر اس کو حاصل ہوتا ہے. ہاں جی، تو بس پھر تو مزے ہوتے ہیں ان کے. تو حضرت سعید سلمانی رحمۃ اللہ کے مرید تھے نا مولانا اشرف صاحب رحمۃ اللہ علیہ، ان کے سامنے بھی نعرہ نکلا منہ سے. فرمایا تیرے اس ڈکارنے سے اللہ میں کیا کیا ہوتا ہے؟ تیرے اس ڈکارنے سے اللہ میں کیا کیا ہوتا ہے؟ بولے حکم تو کوئی پورا نہیں ہوا نا، اللہ نے تجھے ڈکارنے کا حکم تو نہیں دیا تھا، تم نعرے لگاؤ اس کا حکم دیا تھا. بھائی روزانہ کتنے نعرے لگانے چاہیے؟ کیا خیال ہے کامیابی کتنے نعروں میں؟ قبر میں پوچھا جائے گا کہ آپ نے کتنے نعرے عمر زندگی میں لگائے، یہ سوال پوچھا جائے گا. تو پھر نعرے لگانے پہ خوش ہونے کا مطلب کیا ہے؟ हाँ ये बात जरूर कर सकता हूँ, नारे लगाने अगर इस बात की अलामत है कि आपके अंदर इतनी कैपेबिलिटी आई है कि अब आप अपनी नफ्स की इस्लाह कर सकते हैं, इसके लिए अपने आप को प्रेजेंट कर सकते हैं, तो मैं कहता हूँ ठीक है माशाल्लाह, ये एक फायदा होगा अगर उसकी इंडिकेशन आप ले लें। लेकिन बजाते खुद तो कुछ भी नहीं है, बस वो जो लोहा गर्म गुलनार हो जाता है उससे जो ना मतलब ये वो एक अलामत है कि अब आप इसको चोट लगाओ, इधर से चोट लगाओ, इधर से चोट लगाओ, इधर, और उसको एक लाइन दो, वो एक खास शेप दे दो उसको। ये जो उसका कैफियत है यकीनन अवेलेबल है, क्योंकि उसे लोहार यही अंदाज लगाया कि अब मैं चोट लगा सकता हूँ इसको। लेकिन अगर आपने चोट नहीं लगाया तो उस चीज का कुछ बजाय तो खुद फायदा नहीं है, फिर आपने उससे फायदा नहीं लिया तो बस ठीक है, नहीं लिया मजे करो। यही असल में जज्बे कस्बी और जज्बे वहबी की बात है। जज्बे वहबी होता है नफ्स की इस्लाह के बाद, वो कबूलियत की अलामत है, उसमें आमाल पूरे पूरे होते हैं। बल्कि मैं आपको एक और बड़े उकदा बता दूं, आज की बात है अल्हम्दुलिल्लाह। एक होता है मुज्तबाइन, सेलेक्टेड लोग, चुने हुए, और एक होते हैं मुनीबीन, हक की तरफ रुजू करने वाले। दो है ना कुरान पर, कुरान में अल्लाह यजतबी मैं यशा वही मैं, अल्लाह पाक चुनता है जिसको चाहता है, वो हिदायत देता है उसको जो उसकी तरफ जाना चाहते हैं। बात समझ में आ गई ना बात? अब देख लो नतीजे में क्या फर्क है, नतीजे में तो कोई फर्क नहीं। चाहे अल्लाह पाक चुन लेते तब भी वो अमल करता है, अगर अमल नहीं करता उसको चुना ही नहीं, क्योंकि अमल से ही पहचान दे, अमल से जिंदगी बनती है, जन्नत भी जहन्नम भी, यहाँ की अपनी फितरत में न नूरी है न नारी है। तो मतलब यह है कि अमल तो मतलूब है, अगर अमल उसके नहीं हो रहा तो उसका मतलब है कि फिर वो चुना हुआ नहीं है। मुझे बताओ कोई पैगंबर, दो सारे पैगंबर चुने हुए थे ना, कोई पैगंबर ऐसा आपने सुना है जो अमल न करता हो? सारे चुने हुए साहबे कराम आपसे सम के लिए चुने गए थे, तो क्या वो अमल नहीं करते थे? अमल करते थे ना, पूरे पूरे अमल करते थे। अब उनका भी अमल है, और जो लोग चुने हुए नहीं है लेकिन उनको अल्लाह ने तौफीक अता फरमाई, उनने इरादा कर लिया नेक बनने का और ने कोशिश की, अल्लाह पाक ने उनको रास्ता दे दिया और वहां पहुंच गए, उन्होंने भी अमल कर लिया, तो क्या फर्क हुआ? इनपुट का फर्क जरूर है, आउटपुट में तो कोई फर्क नहीं। इनपुट का फर्क जरूर है, आउटपुट में तो कोई फर्क नहीं। लिहाजा मैं इस बात में क्यों कंफ्यूज हो जाऊं कि मुझे चुना गया या मैं मुनीबीन में से, इसमें मैं क्यों परेशान हूं? मुझे तो चाहिए वो जो मतलब है, अगर मुझे इस तरीके से मिल रहा है तो भी ठीक है, अगर इस तरह मिल रहा है फिर भी ठीक है, मुझे मकसद से गरज है, रास्ते से गरज नहीं। रास्ता ये हो तब भी ठीक है, रास्ता ये भी ठीक है। इस पर मैंने एक कलाम कहा, वो कलाम मैंने कहा तो एक बड़े शेख हैं उसने मुझे लिखा, कहते मैं शेरों से मुतासर नहीं होता हूँ, अशार से मुतासर नहीं होता हूँ, लेकिन ये अशार सुन के तो कहते मैं तो अभी तक वजद में हूँ। ये मैं तो पता नहीं कैसे मतलब वो है, मतलब ऐसे जन्म अभी तक वजद में हूँ, तो ये बात तो सही है। हो गया। इसका पहले शेर है उसका जवाब है जो मैंने अभी तक बात किया ना, उसके बाद फिर आमाल की कैफियत की बात है।
कैसे कहूं के उस ने बोलाया नहीं मुझे, कैसे कहूं के उस ने बोलाया नहीं मुझे, काफी है अपने दर से उठाया नहीं मुझे, काफी है अपने दर से उठाया नहीं मुझे।
समझ में आ गई बात? मैं कैसे कहूं कि उसने मुझे बुलाया नहीं, लेकिन जब मैं चला गया मुझे उठाया भी तो नहीं मुझे कबूल कर लिया। हाँ तो काम तो हो गया ना, मकसद तो हासिल हो गया। अब इसमें मजीद क्या जो बात करनी है?
चुपके से मेरे कान में कुछ ऐसा कह दिया, चुपके से मेरे कान में कुछ ऐसा कह दिया, लोगों के कहने सुनने की परवाह नहीं मुझे, सुनने की परवाह नहीं मुझे।
मसलन किसी को काम की जरूरत पड़ गई है और उसके लिए फिर रास्ते ढूंढ रहे, और ये क्या है, तो बादशाह वक्त उसके चुपके से कह दे कि कोई बात नहीं, सारे काम हो जाएंगे, बस परवाह ना करो। अब फिर लोग कहते हैं ना भाई ये क्या कर रहे हैं, तो खामोश बैठा हुआ है, तो कुछ भी नहीं कर रहा, ये तो मुझे बताओ उसको परवाह होगी, लोगों की बातों की परवाह होगी? लोगों की बातों की क्या परवाह होगी, उसका मकसद तो हल हो गया, तो वो तो इस वजह से मुतमईन होगा। तो ये असल में यही वाली बात कहते, चुपके से मेरे कान में कुछ ऐसे कह दिया, लोगों के कहने सुनने की परवाह नहीं मुझे।
बेकार अगर लोग कहे मुझे को तो कहे, बेकार अगर लोग कहे मुझे को तो कहे, अब उस को छोड़ने का हौसला नहीं मुझे, अब उसे को छोड़ने का हौसला नहीं मुझे, उसका हूँ उसका ही रहूँ उसका ही बनूँ मैं, उसका ही रहूं उसका ही बनूं मैं, रोके अब इस से कोई रिश्ता नहीं मुझे, रोके अब उस से कोई रिश्ता नहीं मुझे, का काफी है अपने दल से उठाया नहीं मुझे, कैसे कहूँ के उस ने बुलाया नहीं मुझे। उसके सहारे से ही कायम रहूं शबीर, अब दूसरों पे को ही भरोसा नहीं मुझे, अब दूसरों पे को ही भरोसा नहीं मुझे, काफी है अपने दल से उठाया नहीं मुझे।
यानी वो वाली बात है कि अब मैं किसी, अल्लाह अकबर अल्लाह, अशहदु अन ला इलाहा इल्लल्लाह بالله. الله أكبر الله لا إله إلا الله اللهم صل على سيدنا مولانا محمد بارك وسلم اللهم رب هذه الدعوة التامة الصلاة القائمة آت محمد الوسيلة والفضيلة وبس مقام حضرتك لا تقول فرمان. تو میں عرض کر رہا تھا کہ یہ جو جتنے بھی ہمارے ٹائٹلز ہیں نا ٹائٹلز، یہ سارے کے سارے فضول ہے اگر اس کے ساتھ اس کا کوئی تعلق نہیں ہے، یعنی وہاں سے اگر اس کی کوئی پذیرائی نہ ہو تو ٹائٹلز فضول ہے. مثلا میں مجھے کوئی غوث اعظم کہہ دے تو کیا فرق پڑے گا، मुझे कोई बादशाह कह दे तो क्या फर्क पड़े। मसलन मैं हम गए थे तुर्की, तो तुर्की वहाँ पर जो है मतलब वो मशहूर मतलब वहाँ पर एक है म्यूज़ियम, तो उसमें गए थे तो वहाँ पुराने तुर्की के दौर के बादशाहों के कपड़े वगैरह होते, तख्त भी पड़ा होता था, तो उस पे जो है ना मतलब यह कि उसकी कोई फीस होती थी, वो फीस दे के जो है ना मतलब उनको वो कपड़े पहना देते थे, और मतलब यह कि वो तख्त पर बिठा देते और फिर जो है ना उसके लोग तस्वीरें लेते थे, या फिर वो हाँ जी मतलब जो थोड़ी देर के लिए बादशाह बन जाते। हाँ जी, तो अब जाहिर है अगर कोई इस तरह आपको बादशाह बनाए तो इससे क्या फर्क पड़ता है के लिए, ठीक है ना। तो दुनिया भी एक के लिए, इन टाइटल्स का अगर अल्लाह के साथ कोई ताल्लुक नहीं है तो सारे फजूल है। तो मैं उसके सहारे से ही कायम रहूं शबीर, मतलब बस सिर्फ वही बहुत मतलब उस रेफरेंस के साथ अगर है तो फिर तो ठीक है, वो तो फिर मैं अगर बादशाह भी हूँ तो ठीक है, वजीर भी हूँ तो ठीक है, खाकरों भी हूँ तो ठीक है, मतलब जो चीज़ भी हालांकि पांसी चढ़ाए जाओ फिर भी ठीक है, क्यों अगर वो ताल्लुक उसकी बुनियाद पर है तो फिर तो सही है, लेकिन अगर ऐसा नहीं है तो फिर क्या है, फिर किसी और पर हमारा कोई भरोसा नहीं है, क्योंकि सब भरोसे के लायक नहीं है। हाँ जी, तो ये असल में बुनियादी बात है, अगर इंसान उन चीज़ों को मान ले समझ ले तो फिर ज़िंदगी का बड़ा लुत्फ़ है, जो ज़िंदगी बामकसद ज़िंदगी होगी उसमें इंसान इंसान कामयाब होगा, और अगर ऐसा नहीं है तो बस ठीक है जी, वही तुर्की वाला बादशाह वाला बन बात बनेगी उसके साथ ही होगा। जिक्र करते हैं لا إله إلا هو 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 ला इलाहा इल्लाहू 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 अल्लाह मसल्लल्लाहु अलैहि वसल्लम hak 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 Allahumma salli ala Allah 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 الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد بسم الله الرحمن الرحيم سلام على عباد الذين اصطفى سلام على المرسلين اللهم صل على محمد وعلى آل محمد وانزل مقدر المقرب عندك اللهم رب هذه الدعوة القائمة والصلاة النافية صل على محمد وارزقني رزق لا تصدى أبدا وأبدا اللهم صل على محمد عبدك ورسولك وسلم المؤمنين والمؤمنات والمسلمين والمسلمات اللهم صل على محمد وعلى آل محمد وبارك على محمد وعلى آل محمد وارحم محمد وعلى محمد كما صليت وباركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى آل محمد كما صليت على آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على آل إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى آل محمد كما صليت على آل إبراهيم إنك حميد مجيد وبارك على محمد وعلى آل محمد كما باركت على آل إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى آل محمد كما صليت على آل على إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد وبارك على محمد وعلى آل محمد كما باركت على إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وبارك على محمد وعلى آل محمد كما باركت على إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على آل إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى آل محمد كما صليت على آل إبراهيم وبارك على محمد وعلى آل محمد كما باركت على آل إبراهيم في العالمين إنك حميد مجيد اللهم صل على محمد وأزواج ذريته كما صليت على آل إبراهيم وبارك على محمد وأزواج ذريته كما باركت على آل إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى أزواج ذريته كما صليت على آل إبراهيم وبارك على محمد وعلى آل محمد وعلى أزواج ذريته كما باركت على آل إبراهيم إنك حميد مجيد اللهم صل على محمد النبي وازواج امهات المؤمنين وذريه وال بيتك كما صليت على ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم وبارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وترحم على محمد وعلى ال محمد كما ترحمت على ابراهيم وعلى ال ابراهيم. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم ترحم على محمد وعلى ال محمد كما ترحمت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم تحن على محمد وعلى ال محمد كما تحننت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم سلم على محمد وعلى ال محمد كما سلمت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد وبارك وسلم على محمد وعلى ال محمد وارحم محمد وعلى محمد كما صليت وباركت وترحمت على ابراهيم وعلى ال ابراهيم في العالمين انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد عبدك ورسولك كما صليت على ال ابراهيم وبارك على محمد وعلى ال محمد كما باركت على ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد النبي الامي وعلى ال محمد كما صليت على ابراهيم وبارك على محمد النبي الامي كما باركت على ابراهيم انك حميد مجيد. اللهم صل على محمد عبدك ورسولك النبي الامي وعلى ال محمد. اللهم صل على محمد وعلى ال محمد صلاة تكون لك رزقا ورزقا ولو جزاء ولحكي اداء وات الوسيله والمقام المحمود الذي وعدته واجزي ان ما هو اهل واجزي افضل ما جاءت نبيا قومي ورسول امتي وصل على جميع اخواني من النبيين والصالحين يا ارحم الراحمين. اللهم صل على محمد النبي الامي وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم وبارك على محمد النبي الامي وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد النبي وعلى محمد وعلى ال بيتك كما صليت على ابراهيم انك حميد مجيد. اللهم صل على محمد اللهم بارك على محمد وعلى ال بيتك كما باركت على ابراهيم انك حميد مجيد. اللهم بارك علينا صلوات الله وسلامه على محمد النبي الامي. اللهم اجعل صلواتك ورحمتك وبركاتك على محمد وعلى ال محمد كما جعلت على ال ابراهيم انك حميد مجيد وبارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. وصلى الله على النبي الامي. التحيات لله والصلوات والطيبات السلام عليك ايها النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. اشهد ان لا اله الا الله واشهد ان محمدا عبده ورسوله. التحيات الطيبات الصلوات النبي الرحمن صلاة الله السلام عليك ايها النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. اشهد ان لا اله الا الله واشهد ان محمدا عبده ورسوله. التحيات لله الطيبات الصلوات الله السلام عليك ايها النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. اشهد ان لا اله الا الله ولا شريك واشهد ان محمدا عبده ورسوله. التحيات المباركات الصلوات الطيبات الله السلام عليك ايها النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. اشهد ان لا اله الا الله واشهد ان محمدا عبده ورسوله. بسم الله بالله التحيات لله الصلوات والصلاه الطيبات والسلام عليك ايها النبي السلام عليك ايها النبي ورحمه الله وبركاته. والسلام علينا السلام علينا وعلى عباد الله الصالحين. اشهد ان لا اله الا الله واشهد ان محمدا عبده ورسوله. صلى الله جنته وعوذ بالله من النار. التحيات لله زكاه لله طيبات الصلوات الله السلام عليك ايها النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. اشهد ان لا اله الا الله واشهد ان محمدا عبده ورسوله. بسم الله بالله خير اسماء التحيات الطيبات الصلوات الله. اشهد ان لا اله الا الله ولا شريك واشهد ان محمدا عبده ورسوله. صلى الله عليه بشيرا ونذيرا والنساتية الله عليه. السلام عليك ايها النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله. اللهم اغفر لي التحيات الطيبات والصلوات الملك الله. السلام عليك ايها النبي ورحمه الله وبركاته. بسم الله التحيات لله الصلوات الله زكاه لله. السلام على النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. شهدت ان لا اله الا الله شهدت ان محمد رسول الله. التحيات الطيبات والصلوات زكاه لله. اشهد ان لا اله الا الله ولا شريك واشهد ان محمدا عبده ورسوله. السلام عليك ايها النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. التحيات الطيبات والصلوات زكاه لله. اشهد ان لا اله الا الله اشهد ان لا اله الا الله واشهد ان محمدا عبده الله ورسوله. السلام عليك ايها النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. التحيات والصلوات لله. السلام عليك ايها النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. التحيات لله والصلوات الطيبات. السلام عليك ايها النبي ورحمه الله وبركاته. ورحمه الله. السلام علينا وعلى عباد الله الصالحين. اشهد ان لا اله الا الله واشهد ان محمدا عبده ورسوله. التحيات والبركات والصلوات الطيبات. السلام عليك ايها النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. اشهد ان لا اله الا الله واشهد ان محمدا رسول الله. بسم الله والسلام على رسول الله. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. وصلى الله